नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास तपाईं हाम्रा मिलन बिछोडका कुरा कतै मन दुखेका कुरा कतै माया प्रेम साटेका कुरा गजल मार्फत बहकाउने एउटै कार्यक्रम स्मृतिका पाना
बन्द खामा ल्याएको छु खोली हेरिदेऊ बन्द खामा ल्याएको छु खोली हेरिदेऊ तिम्रो साथीले पठाएको झोली हेरिदेऊ तिम्रो साथीले पठाएको झोली हेरिदेऊ म त हिँडेँ हुलाकी हुँ पुरा गरेँ काम म त हिँडेँ हुलाकी हुँ पुरा गरेँ काम तिम्रो खुसी आज वा भोलि हेरिदेऊ तिम्रो साथीले पठाएको झोली हेरिदेऊ
यी बन्द खामहरूमा के पठाएको साथी यी बन्द खामहरूमा के पठाएको साथी यी मन्द जामहरूमा के पठाएको साथी सोचेको छु माया भरेर राखेका पो छौ कि सोचेको छु माया भरेर राखेका पो छौ कि यी रङ्ग तमामहरूमा के पठाएको साथी यी बन्द खामहरूमा के पठाएको साथी
मनभरिको माया पठाएको छु खाममा मन मनभरिको माया पठाएको छु खाममा भन प्रिय आइपुगे वा परे ती जाममा मेरा सारा ममताहरू पोखेको छु त्यहाँ मेरा सारा ममताहरू पोखेको छु त्यहाँ लेखेका सपनाहरू छन् तिम्रै नाममा लेखेका सपनाहरू छन् तिम्रै नाममा भन प्रिय आइपुगे वा परे ती जाममा मनभरिको माया पठाएको छु खाम
नमस्कार रेडियो रामेछाप सामुदायिक एफएम 95.8 मेगाहर्जमा हरेक सोमबार राति पीबीसी नेपाली सेवापछि 10 बजेसम्म आउने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास तपाईँ हाम्रा मिलन बिछोडका कुरा कतै मन दुखेका कुरा कतै माया प्रेम साटेका कुरा गजल मार्फत बहकाउने एउटै कार्यक्रम स्मृतिका पाना लिएर उपस्थित भएको छु म प्रज्वल पौडेल पी स्क्वायर समाजमा भएका सकारात्मक तथा नकारात्मक घटना परिघटनालाई गजल मार्फत सन्देश प्रवाह गर्नुका साथै तपाईँका मनका भावनाहरू बहकाउनका निम्ति हामीले यस कार्यक्रम ल्याएका छौँ र यस कार्यक्रममा तपाईँ हाम्रै जिन्दगीमा देखिएका भोगिएका दुःख सुख आँसु हाँसो हर्ष पीडा माया धोकामा उत्पन्न शब्द भावहरू गजलको शैलीमा प्रस्तुत गरी तपाईँको हृदयलाई शान्त पारी सन्देश प्रवाह गर्ने प्रयास गर्नेछु साहित्यको यो अथाह सागरमा सिर्जनाका असंख्य मोती फुलाउने तपाईँ सर्जकको मन अनि यसका इमान्दार पारखीहरूको पवित्र आँखा यी दुवै हाम्रो प्रयासको प्रतिरूप हो जसले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा एउटा प्रयास सफलीभूत हुनेछ भन्ने ठम्याइरहेको छ श्रोता तपाईँले यस कार्यक्रमलाई www.radioramesap.org.np र www.radioramesap.blogspot.com पनि आफूले चाहेको समयमा डाउनलोड गरेर संसारभर जहाँ रहे पनि सुन्न सक्नुहुन्छ श्रोता नेपाली साहित्यमा योगदान पुर्याउँदै आउनुभएका श्रष्टाहरूसँग भलाकुसारी गर्ने क्रममा कार्यक्रम स्मृतिका पानामा आज दुईजना श्रष्टा स्टुडियोमा लिएर आएको छु सिन्धुली जिल्ला शीतलपाटी गाविसका प्रभु विवश र मन्थली नगरपालिका सालुकी श्रष्टा कल्पना प्रकृति तामाङ आजको बसाइमा हुनुहुन्छ उहाँहरूसँग गजल मुक्तकका सवालहरू त तपाईँको माझमा राख्ने नै छौ त्यो भन्दा अगाडि कार्यक्रमको सुरुवात गर्न चाहन्छु यो निकै नै सुमधुर गजल गीतबाट
आदर्श प्रेमी हूँ मसंग माया लाई तहेरा आदर्श प्रेमी हूँ जीवन मा मेरो आई तहेरा जीवन मा मेरो आई
एउटा छुट्टै संसार बनाउँदैछु म एउटा छुट्टै संसार बनाउँदैछु म भित्र मायाको भन्सार बनाउँदैछु म एउटा छुट्टै संसार बनाउँदैछु म भित्रै मायाको भन्सार बनाउँदैछु सजाइसके मैले मेरा दिलको महलमा सजाइसके मैले मेरो दिलको महलमा तिमीलाई गृह दिएर सरकार बनाउँदैछु तिमीलाई गृह दिएर सरकार बनाउँदैछु
बरु म खुकुरीको धारमा हुनेछु बरु म खुकुरीको धारमा हुनेछु तिम्रो खुसीको संसारमा हुनेछु हाम्रो जिन्दगीको राज्य चलाउन हाम्रो जिन्दगीको राज्य चलाउन गृह मन्त्री भई सरकारमा हुनेछु बरु म खुकुरीको धारमा हुनेछु तिम्रो खुसीको संसारमा हुनेछु
मुक्तक सवाल जवाफ सँगै स्वागत छ कार्यक्रममा यहाँहरू दुवैजनालाई
धन्यवाद
आज भोलि केमा व्यस्त हुनुहुन्छ नि प्रभुजी
जुन पेसामा लागेको छु त्यो पेसाप्रति इमानदारीता निर्वाह गर्नै पर्छ म करिब करिब 5-6 वर्ष मन्तलीमा बसेँ रामेछापमा बसेँ यहाँहरूको सामिप्यतामा बसेँ त्यहाँबाट म यहाँबाट छोडेर गएको 1 वर्ष लगभग भइसकेछ पेसा जुन काम गर्दैछु म त्यसमै अलि बढी व्यस्त छु अलिअलि हामी मुक्तक लेख्छौँ गजल लेख्छौँ हाम्रा केही भावनाहरू विचारहरू दृष्टिकोणहरू राखौँ यसलाई सवाल जवाफको रूपमा एउटा कृतिको रूपमा अगाडि लैजाउँ भन्ने हिसाबले पनि सोचिरहेछौँ
अहिले काठमाडौँको बसाइ हुँदा साहित्य क्षेत्रका विभिन्न कार्यक्रमहरू जिल्ला स्तरमा भन्दा राजधानीमा अझ बढी हुने गर्छ त्यसमा साहित्यकारहरूसँग घुलमेल हुने मौका अनि साहित्यिक गोष्ठीहरू सेमिनारहरूमा जाने आउने मौका कतिको मिलेको छ नि तपाईँलाई
कार्यक्रमहरू प्रशस्तै मात्रामा हुन्छन् र ती सबै कार्यक्रमहरूमा सहभागिता हुने आफ्नो समय जुन पर्याप्तता हुँदैन त्यो चाहिँ अलिकति बाधक बनिरहेको छ तथापि पनि कार्यक्रमहरू हुँदाखेरि समयले भएसम्म उपस्थिति जनाउन मन लाग्छ नै यहाँ जसरी हामीले जुन हिसाबले कार्यक्रमहरू सञ्चालन गरिन्थ्यो त्यहाँ भनेको हामी सहभागिताका हिसाबले जान्छौँ सुन्छौँ र सिक्दैछौँ त्यो राजधानी हो त्यहाँ चाहिँ नेपालका विशिष्ट विशिष्ट साहित्यकारहरू जसले नेपालको साहित्यलाई नै आँकिरहनु भएको छ उहाँहरू हुनुहुन्छ उहाँहरूबाट सिक्नको लागि भए पनि हामी त्यहाँसम्म पुग्ने चाहिँ कोसिस गर्छु तर पनि समयले साथ नदिएको अवस्था छ अहिले चाहिँ
कल्पनाजी साहित्य सिर्जना सँगसँगै आज भोलि केमा व्यस्त हुनुहुन्छ नि तपाईँ
म एउटा सामाजिक संस्थामा काम गर्छु धेरै अगाडिदेखि नै म सामाजिक संस्थाहरूमा आबद्ध भएर काम गरिरहेको छु अब सामान्य हिसाबले जागिरे जीवन जस्तो पनि छ त्यतातिर पनि समय दिनुपर्छ थोरै थोरै यता साहित्यलाई पनि थोरै थोरै गरेर अब समयहरूलाई बाँडिरहेको अवस्था छ कार्य व्यस्तताको कारणले पनि साहित्यतिर समय दिन सकिरहेको अवस्था छैन पछिल्लो समय कुरा गर्दा हामी मुक्तकमै कुरा गर्छौँ त्यसैले पनि यो एउटा संग्रह जस्तो भएको छ
यो साहित्यमा लाग्ने प्रेरणा चाहिँ कसरी पाउनु भयो नि तपाईँले
म सानैदेखि चाहिँ रेडियो कार्यक्रमहरू सुन्थे विशेष गरेर रेडियोहरू सुन्थे गीतहरू सुन्थे रेडियोमा जब म स्कुल टाइममा पढ्थे त्यति बेला मैले रेडियो नेपाल बस्थ्यो रामेछापमा र त्यो बिम्ब प्रतिबिम्ब कार्यक्रम भयो जुन मुक्तकै कार्यक्रम थियो होइन गजलको कार्यक्रम थियो गजल गङ्गा भन्ने जुन रेडियो नेपालबाट बस्थ्यो त्यसै गरी डाक्टर नवराज लम्सा जो हुनुहुन्छ उहाँहरूको मधुवन कार्यक्रम थियो त्यस्तो कार्यक्रमहरू सुन्थे पहिला पहिला त्यो कार्यक्रमले पनि प्रेरणा दियो र पछिल्लो समय चाहिँ हामी जब सदरमुकाममा विविध कार्यक्रमहरू साहित्यिक गोष्ठीहरू हुन थाले त्यहाँ सहभागिता नै मेरो चाहिँ अब प्रेरणाको स्रोत हो खास गरी त मैले गजल लेख्थेँ सुरु सुरुका दिनहरूमा र अहिले विशेष गरी चाहिँ हामी मुक्तक नै धेरै जस्तो लेख्दैछौँ मैले मुक्तक नै लेखिरहेको छु धेरै जस्तो र मेरो मुख्य विधा भनेको चाहिँ मुक्तक र गजल नै हो बाँकी चाहिँ कविता थोरै थोरै र अलिअलि कथा पनि लेखौँ कि भनेर सिक्ने कुरा मात्रै भइरहेको छ अहिलेसम्म
सवाल जवाफतिरै लागौँ तपाईँले के लिएर आउनु भएको छ हातमा अहिले
यो साथ कहिले छुट्नु हुँदैन यो साथ कहिले छुट्नु हुँदैन विश्वास कहिले टुट्नु हुँदैन अनि पो बल छ जिन्दगीको दियो अनि पो बल छ जिन्दगीको दियो माया प्रेमको पाला फुट्नु हुँदैन यो साथ कहिले छुट्नु हुँदैन विश्वास कहिले टुट्नु हुँदैन
मलाई विश्वास छ हाम्रो साथ छुट्ने छैन मलाई विश्वास छ हाम्रो साथ छुट्ने छैन विश्वासले बाँधिएको त्यो हात छुट्ने छैन मलाई विश्वास छ हाम्रो साथ छुट्ने छैन विश्वासले बाँधिएको त्यो हात छुट्ने छैन अवश्य बल्नेछ हाम्रो जिन्दगीको दियो अवश्य बल्नेछ हाम्रो जिन्दगीको दियो जबसम्म हामीमा प्रेमको मात छुट्ने छैन मलाई विश्वास छ हाम्रो साथ छुट्ने छैन
म चाहन्छु तिमी भित्र लीन हुन पाइयोस् म चाहन्छु तिमी भित्र लीन हुन पाइयोस् तिम्रो यादमा जहिले तल्लीन हुन पाइयोस् एक अर्काको सहारामा बाँचोस् जिन्दगानी एक अर्काको सहारामा बाँचोस् जिन्दगानी तिमीभित्र पल पल विलीन हुन पाइयोस् म चाहन्छु तिमीभित्र लीन हुन पाइयोस् तिम्रो यादमा जहिले तल्लीन हुन पाइयोस्।
तिमी जस्तो मनी उस्तै चाहन्छु, तिमी जस्तो मनी उस्तै चाहन्छु, तिमी कस्तो मनी उस्तै चाहन्छु, दुई मुटु एक भएर बाँचोस् पल पल, महँगो सस्तो मनी उस्तै चाहन्छु, तिमी जस्तो मनी उस्तै चाहन्छु, तिमी कस्तो मनी उस्तै चाहन्छु।
चोखो नाता हाम्रो अजम्बरी होस्, चोखो नाता हाम्रो अजम्बरी होस्, यो प्रेमिल मिलन जुनी जुनी होस्, जस्तै बाधा आओस् झेलौं दुवै मिली, जस्तै बाधा आओस् झेलौं दुवै मिली, चाहे दुःख सङ्घर्ष वरिपरि होस्, चोखो नाता हाम्रो अजम्बरी होस्, यो प्रेमिल मिलन जुनी जुनी होस्।
तिमी सोच मात्र सब पूरा हुन्छ, तिमी सोच मात्र सब पूरा हुन्छ, सुप्निल संसार बारे कुरा हुन्छ, तिमी सोच मात्र सब पूरा हुन्छ, सुप्निल संसार बारे कुरा हुन्छ, दुःख सुख मिलेर झेल्ने हो भने, दुःख सुख मिलेर झेल्ने हो भने, शिरमा सिन्दूर हातमा चुरा हुन्छ, तिमी सोच मात्र सबै पूरा हुन्छ, सुप्निल संसार बारे कुरा हुन्छ, शिरमा सिन्दूर हातमा चुरा हुन्छ।
प्रभुजी अनि कल्पनाजीको भेट चाहिँ कसरी भयो, साहित्यले जुरायो या सामाजिक आफ्नो काम गर्ने सिलसिलामा भेट भयो?
धेरै वर्ष अगाडिको त होइन, छोटै समयको चिन्जान हो, हामीले उहाँ मन्थलीमै हुनुहुन्थ्यो, हामी पनि मन्थलीमै थियौँ, त्यति बेला उहाँ मन्थलीमै बसेर चाहिँ आफ्नै दिनचर्यामा आफ्नै कार्य व्यस्ततामा आफ्नै जागिरे जिन्दगीमा हुनुहुन्थ्यो, हामी पनि थियौँ, र एउटा स्रष्टा सङ्गम नामक हाम्रो एउटा संस्था थियो, साहित्यिक संस्था, हामीले चाहिँ मासिक रूपमा एउटा चाहिँ साहित्यिक गोष्ठीहरू गर्थ्यौँ, छलफलहरू गर्थ्यौँ, त्यति बेला नै उहाँसँग हाम्रो जमघटमा भेट भएको हो, उहाँसँग त्यसरी चिन्जान भएको हो, साहित्यिक नै चिन्जान हो, उहाँसँग साहित्यिक मित्रता नै हो।
विशेष त सवाल जवाब भन्ने बित्तिकै अघि भने चाहिँ प्रेमिल कुराकानीहरू नै बढी भएको पाउँछ, तर तपाईँ मुक्तक बढी रुचाउनुहुन्छ कि गजल बढी रुचाउनुहुन्छ नि?
रुचाउन त दुवै धेरै रुचाउँछु होइन, विशेष गरेर त अब गजल र मुक्तक दुवैलाई नै म माया गर्छु, र अब गजल मुक्तक धेरै नै चाहिँ अध्ययन गर्ने लेख्ने गरिन्छ, अब मुक्तक छोटो छोटो हुन्छ, त्यसैले पनि यसलाई लेख्न पनि सजिलो हुन्छ, पढ्नको लागि भन्नको लागि चोटिलो हुन्छ, सजिलो हुन्छ, र अब गजल आफ्नै चाहिँ शैलीमा हुन्छ, आफ्नै परिधिमा हुन्छ, त्यसका नियम कानुनहरू हुन्छन् त्यसमा हुन्छ, भन्नुपर्दा गजल र मुक्तक लाई चाहिँ एउटा साहित्यको मुख्य विधा नै बानेर मैले चाहिँ दुवैलाई नै सम्मान गर्छु, दुवैलाई नै माया गर्छु बराबर।
अब यो समयमा हामी एकचोटि तपाईँको आवाजमा कुनै एउटा गजल सुन्नेछौँ, कुन गजल लिएर आउनु भएको छ?
बुढाबुढी बा आमाको मन नदुखाऊ, बुढाबुढी बा आमाको मन नदुखाऊ, नसा नसा बग्ने रगत धड्कन नदुखाऊ, घरको इज्जत परम्परा धान्नु पर्छ तिमीले, घरको इज्जत परम्परा धान्नु पर्छ तिमीले, यथार्थलाई बिर्सिएर चलन नदुखाऊ, बुढाबुढी बा आमाको मन नदुखाऊ, व्यवस्थाको कालो बादल लागे पनि जिन्दगीमा, व्यवस्थाको कालो बादल लागे पनि जिन्दगीमा, दुखै दुःखको वर्षा गराई गगन नदुखाऊ, बुढाबुढी बा आमाको मन नदुखाऊ, आगोले झैँ पोल्छ छाती सधैँ दुख्छ मन मुटु, आगोले झैँ पोल्छ छाती सधैँ दुख्छ मन मुटु, पीडा बोध गरी गराई झन नदुखाऊ, बुढाबुढी बा आमाको मन नदुखाऊ, कति आउँछन् जिन्दगीमा उतार चढावहरू, अन्तिम शेर, कति आउँछन् जिन्दगीमा उतार चढावहरू, सधैँ तनाव लिएर जीवन नदुखाऊ, बुढाबुढी बा आमाको मन नदुखाऊ।
बिरालो पनि शेर हुन्छ शराब पिए पछि, घर पुग्न अबेर हुन्छ, घर पुग्न अबेर हुन्छ शराब पिए पछि, बिरालो पनि शेर हुन्छ शराब।
सबै भन्छन् काठमाडौँमा त सुन फल्छ, सबै भन्छन् काठमाडौँमा त सुन फल्छ, बाँच्छन् सबै यहाँ बचाउने नुन फल्छ, सबै भन्छन् काठमाडौँमा त सुन फल्छ, बाँच्छन् सबै यहाँ बचाउने नुन फल्छ, यही हो म धेरै दिन भोक भोकै हिँडेको छु, यही हो म धेरै दिन भोक भोकै हिँडेको छु, गुनिलोको खडेरीमा यहाँ बैगुन फल्छ, बाँच्छन् सबै यहाँ बचाउने नुन फल्छ, धेरै भयो म रुमल्ली रहेछु यो काठमाडौँमा, धेरै धेरै भयो म रुमाली रहेछु यो काठमाडौँमा खोजी रहेछु ज्योति जिन्दगीको खै कहिले जुन फल्छ सबै भन्छन् काठमाडौँमा त सुन फल्छ बाँच्छन् सबै यहाँ बचाउने नुन फल्छ धेरैको जिन्दगी खाएको छ यो काठमाडौँले धेरैको जिन्दगी खाएको छ यो काठमाडौँले एक पेट पाल्न यहाँ पसिना सँगै खुन फल्छ सँगै सबै भन्छन् काठमाडौँमा त सुन फल्छ बाँच्छन् सबै यहाँ बचाउने नुन फल्छ अन्तिम से यहाँ गाँस बाँस सास आवास सबै किन्नु पर्छ यहाँ गाँस बाँस सास आवास सबै किन्नु पर्छ उता गाउँतिर जिन्दगीको संगीतमा झैं धुन फल्छ सबै भन्छन् काठमाडौँमा त सुन फल्छ बाँच्छन् सबै यहाँ बचाउने नुन फल्छ सबै भन्छन् काठमाडौँमा त सुन फल्छ
सबै भन्छन् काठमाडौँमा त सुन फल्छ बाँच्छन् सबै यहाँ बचाउने नुन फल्छ निकै मार्मिक गजल वाचन गर्नुभयो प्रभु विवासजीले विशेष त गजलको कार्यक्रम हो आजको बसाइमा कल्पना प्रकृति स्रष्टा प्रभु विवासलाई निम्ति आएको छु रामेछाप अनि सिन्धुली दुई जिल्लाका दुईजना स्रष्टाहरूलाई आजको बसाइमा निम्ति आएको छु गजलमा कलम चलाउनुहुन्छ मुक्तकमा कलम चलाउनुहुन्छ प्रभुजी जस्तो गजल लेखन मुक्तक लेखन दुवै तपाईँको आफ्नो कृतिहरू निकाल्ने तयारीमा पनि हुनुहुन्छ गजल अनि मुक्तकलाई कसरी परिभाषित गर्नुहुन्छ नि आफ्नो भाषामा
नेपाली साहित्यका विविध विधाहरू मध्ये यी दुवै विधाहरू अहिले लोकप्रिय विधाका रूपमा चिनिन्छन् र पछिल्लो समय गजल र मुक्तक लेखनमा जो युवा पुस्ताहरू जसरी लागिरहनु भएको छ र यसले गर्दाखेरि पनि यो गजल र मुक्तक विधालाई अझ बढी उचाइमा पुर्याएको छ भन्ने लाग्छ मलाई र यी दुइटै विधाका आफ्नै विशेषता छन् र दुइटै विधा आफैमा सशक्त छन् यो गजलको विकास र श्रीवृद्धिका लागि पनि विभिन्न संघ संस्थाहरू खोलेर विशिष्ट व्यक्तिहरू लागिरहनु पनि भएको छ र त्यसकै पछि पछि हामी पनि छौँ भन्ने लाग्छ र गजलमा पनि छ विशेष गरी मुक्तकमा मुक्तकले चार हरफमा भन्न खोजिएको कुराहरू जे हो चोटिलो रूपमा प्रस्तुत गर्छ र त्यसले चाहिँ चार हरफमै त्यसलाई चाहिँ सक्छ गजलमा त्यसलाई चाहिँ हामीले पाँचवटा सम्मानमा लगेर पाँच छवटा सम्मानमा लगेर हामीले चाहिँ गजललाई त्यसरी लेख्न सक्छौँ लेखनको हिसाबले संरचनाको हिसाबले मुक्तकलाई तानेर अलि ठुलो बनाए जस्तो पनि देखिन्छ गजल अलि ठुलो हुन्छ र मुक्तक अलि सानो हुन्छ जो सानो हुन्छ त्यो चोटिलो हुन्छ चार हरफमै भन्नुपर्ने कुरा सबै भन्न सकिन्छ अटाउन सकिन्छ मुक्तकमा भने गजललाई पनि त्यसकै अलिकति वृहत रूपको रूपमा हेर्छु म कविता पनि लेख्छु मेरो कविता पनि एउटा प्रमुख विधा हो मैले लेखनको सुरुवात कविताबाटै गरेको हो अहिले पछिल्लो समय पनि म कविताहरू लेख्छु अहिले हामी अलिकति कामको व्यस्तताले गर्दाखेरि सबैमा समय दिन नसकिरहेको कारण हामीले गजल र मुक्तकलाई अलि बढी ध्यान दिइरहेका छौँ त्यो सँगसँगै म नाटक पनि लेख्छु
विशेष गरी यो संग्रह निकाल्ने कुरा गरिरहँदा के रहेछ कठिन
सुरु सुरुमा जति जति हामी लेख्दै थियौँ म लेख्दै थिएँ त्यतिखेर चाहिँ अब संग्रह निकाल्नुपर्छ संग्रह निकालेपछि बजारमा आउँछ बजारमा आएपछि अलिकति चिनिन्छ भन्ने त्यो खालको काँचो सोचाइ थियो अब हामी जति अहिले बुझ्दै आयौँ अनि अहिले लेख्दै पनि छौँ मेरो लेखा अझै खारिएको छैन हामी सिक्दैछौँ भन्ने लाग्छ र अलिकति श्रोता समक्ष पाठक समक्ष जे कृतिहरू हामी पुर्याउँछौँ त्यो चाहिँ सकेसम्म मजबुत होस् भ्याएसम्म त्यसलाई राम्रो बनाएर पाठक समक्ष पुर्याउँ भन्ने नै चाहना हुँदो रहेछ अहिले हामी जति ढिला गरिरहेछौँ यो अझ हामी चाँडो गर्दैछौँ कि भन्ने पनि हुन्छ अझै त्यसलाई हामीले खार्नु छ अझै त्यसलाई चाहिँ सम्पादन गर्नु छ अझै त्यसलाई सुधार गर्नु छ धेरै कठिनहरू धेरै गल्ती कमी गुन्जुरीहरू हुन सक्छन् त्यसलाई पनि सुधार गरेर राम्रो कृति दिनु पर्ने चाहिँ छ भन्ने हामीलाई लागिरहेको छ र अप्ठ्याराहरू चाहिँ छन् नै अब हामी यसरी अहिले नै हामी कल्पना मिश्रमा एउटा उक्त सवाल जवाबकै तयारीमा पनि लागिरहेका छौँ भौतिक हिसाबले टाढा छौँ र एउटा सामाजिक सञ्जालकै कारणबाट हामीले यो कृतिलाई अन्तिम चरण दिन पनि लागिरहेका छौँ बाँकी काम धेरै छ अप्ठ्याराहरू पनि छन् र सँगसँगै हामीले यसलाई चाहिँ यो अप्ठ्याराहरूलाई पनि अप्ठ्यारो नमानिकन काम गरिरहेका छौँ
कल्पनाजी साहित्यमा महिलाहरूको स्थान पनि पछिल्लो समयमा उच्च हुँदै गएको छ यो अर्थमा तपाईँले महिला लेखिकाहरूको भूमिका कस्तो रूपमा देख्नु भएको छ अनि पाउनु भएको छ नि
पछिल्लो समय महिला लेखिकाहरू पनि अलि धेरै नै आउनु भएको छ जति पुरुषहरू पुरुष लेखकहरू हुनुहुन्छ त्यति मात्रामा उहाँहरूसँग प्रतिस्पर्धा गर्ने हिसाबले उहाँहरू पनि आइसक्नु भएको छ तर अब जति पनि पुरुष लेखकहरूको लागि चाहिँ समय छ वातावरणहरू छ त्यो अर्थमा महिलाहरूको लागि चाहिँ अलि अप्ठ्यारो अवस्था छ उहाँहरूले घर परिवारदेखि लिएर कसैले जागिर गर्नुहुन्छन् जागिर घर परिवार पढाइ लेखाइ साहित्य सबैलाई चाहिँ समय दिनुपर्छ त्यसैले उहाँहरूको समय बाँडिएको छ र पनि उहाँहरू आउँदै हुनुहुन्छ अब आउनै नसक्ने भन्ने त होइन होइन उहाँहरू आउँदै हुनुहुन्छ हामी नेपालकै हिसाबले कुरा गर्छौँ भने हामी पारिजातकै कुरा गर्न सक्छौँ होइन महिला लेखिकाहरू कमजोर हुन्छन् भन्ने त होइन र पनि उहाँहरूको परिवेशले गर्दा उहाँहरूको बाध्यता आफ्नै चाहिँ अवस्थाले गर्दा पनि उहाँहरू चाहिँ त्यति धेरै प्रतिस्पर्धामा आउन नसके पनि सँगसँगै आइरहनु भएको छ जस्तो लाग्छ।
अलि सहजता अझै पनि महिलाहरूमा छैन, त्यसको बुझ्ने वातावरण सिर्जना हुन सकेको छैन यो अर्थमा।
अवश्य पनि जसरी चाहिँ अब हाम्रो नेपाल भनौँ, हाम्रो समाजै भनौँ कि पितृसत्तात्मक सोचबाट चाहिँ प्रेरित छ, त्यसरी चाहिँ जति पनि पुरुषहरूले खुलेर लेख्नुहुन्छ, भन्नुहुन्छ, हिँड्नुहुन्छ, बोल्नुहुन्छ, त्यति त्यो अवस्था महिलाहरूलाई यो समाजले पचाइसकेको अवस्था छैन। अब त्यति धेरै खुल्ला अवस्था छैन अहिलेसम्मको कुरा गर्नुहुन्छ भने पनि, त्यसले पनि अब गाह्रो त धेरै छ।
कुराकानी लम्ब्याउँदै जाने भने धेरै रहन्छ, तर पनि मलाई पनि अनि जो सुनेर बसिरहनु भएको छ श्रोताहरूलाई पनि मुक्तकको सवाल जवाफ नै सुन्न पाए हुन्थ्यो जस्तो आभास भइसकेको छ यो अवस्थामा। हामी मुक्तकको सवाल जवाफतिर नै लागौं।
मुक्तक अघि धेरै हामीले प्रेम प्रणय भावमा लेखिएका मुक्तकहरू पनि वाचन गर्यौं। हामीले मुक्तकहरूलाई सकेसम्म सबै हिसाबको होस् भन्ने हिसाबले कोसिस गरिरहेका छौँ, लेखिरहेका छौँ। बीचमा चाहिँ नेपालमा भोगेका, नेपालमा भएका उतार चढाव, अप्ठ्यारा, बन्द, हडताल, यी कुराहरूलाई पनि अलिकति समेटेर यी कुराहरूले एउटा चाहिँ सम्बन्धलाई कस्तो अप्ठ्यारा पार्छ भन्ने हिसाबले हामीले मुक्तकहरू लेखेका छौँ। त्यो सम्बन्धी मुक्तक हामी सुरुवात गर्न चाहन्छौँ। भेट हुनै सक्दैन केले बिगार्यो, भेट हुनै सक्दैन केले बिगार्यो, मन्दी हो कि बन्दीले बिगार्यो, भेट हुनै सक्दैन केले बिगार्यो, मन्दी हो कि बन्दीले बिगार्यो, म तिम्रै प्रतीक्षामा तडपिरहेछु, म तिम्रै प्रतीक्षामा तडपिरहेछु, तोडेर आऊ प्रिय जेले बिगार्यो, भेट हुनै सक्दैन केले बिगार्यो, मन्दी हो कि बन्दीले बिगार्यो,
भारतीय नाका बन्दीले बिगार्यो, भारतीय नाका बन्दीले बिगार्यो, सँगैको आर्थिक मन्दीले बिगार्यो, तिमीलाई भेट्न असाध्यै मन थियो, तिमीलाई भेट्ने असाध्यै मन थियो, पेट्रोल पम्पको सिल बन्दीले बिगार्यो, भारतीय नाका बन्दीले बिगार्यो, सँगैको आर्थिक मन्दीले बिगार्यो।
किन हो यति धेरै पेल्छ भारतले, किन हो यति धेरै पेल्छ भारतले, नेपालमा परेड खेल्छ भारतले, किन हो यति धेरै पेल्छ भारतले, नेपालमा परेड खेल्छ भारतले, हामी स्वाभिमानले बाँच्न नपाउने, हामी स्वाभिमानले बाँच्न नपाउने, मेघ बनेर किन छेल्छ भारतले, मेघ बनेर किन छेल्छ भारतले,
हो हामीलाई भारतले अवश्य हेपेको हो, हामीलाई भारतले अवश्य हेपेको हो, भारतीय नाकाबन्दीले अवश्य चेपेको हो, यसो गर्नु अन्तर्राष्ट्रिय कानुन विपरीत हुनेछ, यसो गर्नु अन्तर्राष्ट्रिय कानुन विपरीत हुनेछ, र पनि भारतले नेपाली भूमि टेकेको हो, हामीलाई भारतले अवश्य हेपेको हो, भारतीय नाकाबन्दीले अवश्य चेपेको।
ती मोदी मुखमा राम राम बगलीमा छुरा रहेछन्, ती मोदी मुखमा राम बगलीमा छुरा रहेछन्, विशिष्ट नेता भनेको त बडा भुरा रहेछन्, हामीलाई काखमा राखेर छुरा रेड्दैछन्, हामीलाई काखमा राखेर छुरा रेड्दैछन्, ऋषि मनका भन्थे ती अन्ध मधुरा रहेछन्, ती मोदी मुखमा राम बगलीमा छुरा रहेछन्, विशिष्ट नेता भनेको त बडा भुरा रहेछन्।
हामीलाई मोदी झै मित्र चाहिन्न, हामीलाई मोदी झै मित्र चाहिन्न, बाहिर एक बोली अर्कै भित्र चाहिन्न, हामीलाई मोदी जस्ता मित्र चाहिन्न, बाहिर एक बोली अर्कै भित्र चाहिन्न, मान्छेको दिल सधैँ सफा हुनुपर्छ, मान्छेको दिल सधैँ सफा हुनुपर्छ, भारतीय छिमेकी झैँ विचित्र चाहिन्न, हामीलाई मोदी जस्ता मित्र चाहिन्न, बाहिर एक बोली अर्कै भित्र चाहिन्न।
अवश्य पनि प्रेमिल सवाल जवाफका वार्ता सँगसँगै आएको यो देश प्रेमले ओतप्रोत भएको अनि देशले भोगिरहेको समस्यालाई मुक्तकको सवाल जवाफमा उतार्नु भएको छ। विशेष गरी प्रभुजीले लेख्ने जुन रचनाहरू छन् कुन रसमा अलि बढी प्रेरित छन् नि?
अलिकति विशेष गरी हामी प्रणय भावकै प्रणय रसमै प्रेम रसमै पनि लेखिएका छन् र सँगसँगै अलिकति समाजले रूपान्तरण गर्नुपर्छ, परिवर्तनशील परिवर्तनलाई आत्मसात गर्नुपर्छ भन्ने खालको पनि छन् र समाजलाई अलिकति चाहिँ अगाडि बढाउनु पर्छ, विकसित गर्नुपर्छ, अग्रगामी हुनुपर्छ भन्ने खालको सोचमा रहेर पनि हामीले यी मुक्तकहरू लेखेका छन्। मेरो मुक्तकको उसमा चाहिँ विशेष गरी मलाई अत्यन्त मनपर्ने चाहिँ समाजलाई मैले गरेको सिर्जनाले केही हदसम्म मलाई चेन्ज गर्नुपर्छ, मलाई परिवर्तन गर्नुपर्छ र मैले लेखेको सिर्जनाले म सँगसँगै यो समाजका केही खराब प्रवृत्तिहरू छन्, खराब संस्कृतिहरू छन्, तिनीहरूलाई पनि मैले लेखेको सिर्जनाले चाहिँ अलिकति परिवर्तन गर्न सकोस् भन्ने मेरो हरेक सिर्जनाको ध्येय हुन्छ र त्यसैको जगमा टेकेर म सिर्जनाहरू गर्ने गर्छु।
प्रकृतिजी, जस्तो अहिले रामेछाप जिल्लाको साहित्यिक अवस्था अनि गतिविधि कस्तो पाउनु भएको छ नि?
पछिल्लो समय रामेछापमा साहित्यिक गतिविधिहरू त्यति धेरै चलायमान भएको जस्तो लाग्दैन. योभन्दा एक दुई वर्ष अगाडि, तीन चार वर्ष अगाडि धेरै नै साहित्यिक गोष्ठीहरू हुन्थे, सभा सम्मेलनहरू हुन्थे, नयाँ नयाँ सर्जकहरू पनि चाहिँ नयाँ नयाँ आउँदै जानुहुन्थ्यो, उहाँहरू सृजना गर्दै जानुहुन्थ्यो, थपिँदै जानुहुन्थ्यो,
त्यसले सकारात्मक प्रभाव पनि पारेको
एकदमै अवश्य पनि. तर अहिले पछिल्लो समय चाहिँ त्यति धेरै त्यस्तो कार्यक्रमहरू भइरहेको अवस्था छैन. हामीले वर्षमा एउटा बढीमा दुईटा जस्तो कार्यक्रमहरू मात्रै चाहिँ देख्न पाउँछौँ. र अब साहित्यिक गतिविधि अब पत्र पत्रिकामा सामान्य खालको गजल मुक्तकहरू, त्यसलाई पनि गजल नै नभएको गजललाई गजल भनेर, मुक्तक नै नभएको मुक्तकलाई मुक्तक भनेर होइन त्यसरी प्रकाशन हुने गरेका पनि छन् पत्र पत्रिकाहरूमा. त्यति धेरै साहित्यिक गोष्ठीहरू छलफल नभएर पनि त्यस्तो भएको हो कि जस्तो मलाई लाग्छ.
जिल्लाबाट निस्कने पत्र पत्रिका अनि रेडियोबाट सञ्चालन हुने साहित्यिक कार्यक्रमहरूमा गजल लेख्न आवश्यकता पर्ने जुन सामान्य तत्त्वहरू के हुन्, मुक्तक लेख्दा के कुरामा ध्यान दिनुपर्छ, कविता कसरी लेख्ने, यी कुराहरूको सामान्यतया ज्ञान नहुँदाखेरि, सम्पादन नहुँदाखेरि यो अलिकति विकृतितर्फ गयो भन्ने यहाँको आभास छ.
अवश्य पनि हो. जति पनि नयाँ सर्जकहरू हुनुहुन्छ, जो लेख्दै जानुहुन्छ, सिक्दै जानु भएको छ, उहाँहरूलाई त्यति धेरै नियम कानुनहरू थाहा नहुन पनि सक्छ. जो मुक्तक हुनको लागि के परिधि चाहिन्छ, गजल हुनको लागि कस्तो खालको चाहिँ गजलको नियम चाहिन्छ भन्ने कुरा उहाँहरूलाई थाहा नभएर पनि लेखिरहनु भएको हुनसक्छ. तर सिक्ने मान्छे त सिक्ने नै हो नि त, सिक्नु राम्रो कुरा हो, त्यसलाई नराम्रो भन्न मिल्दैन. तर जो प्रकाशक हुनुहुन्छ, जो चाहिँ कार्यक्रम उत्पादक हुनुहुन्छ, उहाँले चाहिँ कम्तीमा पनि प्रसारण गर्दाखेरि, प्रकाशन गर्दाखेरि, सम्पादन गरिदिनु भयो भने चाहिँ त्यसले अझै न्याय पाउँछ कि जस्तो लाग्छ.
गजल नभएकोलाई गजल भनेर प्रकाशित गर्ने, प्रसारण गर्ने यो पछिल्लो समयमा अलिकति हुँदै गएको छ, अलिकति अनभिज्ञताको कारणले यस्तो भएको छ. यो अर्थमा भर्खर जो लेख्दै हुनुहुन्छ उहाँहरूका लागि हामीले सामान्य भाषामा भन्नुपर्दा गजल लेख्न के चाहिन्छ होला?
सर्वप्रथम त त्यो गजल जो लेख्छु भन्नुहुन्छ उहाँहरूलाई अध्ययनको जरुरी छ. लेख्नुभन्दा पहिला धेरै भन्दा धेरै अध्ययन गर्नु पर्यो, पढ्नु पर्यो, बुझ्नु पर्यो. गजल के हो, कविता के हो भनेर एकैचोटि लेख्न बसेर लेख्न सकिँदैन. त्यसको गहनता पत्ता लगाउनको लागि पहिला अध्ययन गर्नु पर्यो र त्यो आफूभित्र रहेको कुराहरूलाई चाहिँ बाहिर निकाल्ने कलाको रूपमा, एउटा विधाको रूपमा हामीले गजललाई लिने हो. र आफूले पहिला लेख्न चाहेको विधाको पहिचान गर्नु पर्यो, विषयको पहिचान गर्नु पर्यो. त्यो विषयमा मैले गजल लेख्छु भने हो भने गजल लेख्नको लागि चाहिने आधारभूत कुराहरूलाई चाहिँ मार्नु भएन. गजल लेख्दै गर्दा त्यो गजलको नाममा फजल हुनु भएन भन्ने हो. र गजल लेख्नको लागि रदीप र काफियालाई चाहिँ एउटा प्रमुख आधार बनाउनु पर्यो. र कतिपय अवस्थामा त एउटै मात्र एकाक्षरी गजलको रूपमा पनि अहिले पछिल्लो समयमा आइरहेको पनि छ. एउटै रदीप र एउटै काफियामा पनि गजल लेख्न सकिन्छ, त्यो अर्को नयाँ प्रयोग हो. र सामान्य अर्थमा त्यसमा छन्दमा हामीले लेख्न नसकेला, छन्द प्रशिक्षण पनि कतिपय अवस्थामा रामेछापमा पनि भइरहेको छ. आदरणीय अग्रज देवी नेपाल आएर पनि दिइरहनु भएको छ, कतिले लिनुभयो होला, त्यहाँबाट लिनेबाट बाहिर रहनु भएकोले फेरि अवसर पाउनु होला र त्यो अवसर पाउँदाखेरि अझ बढी खारेर लेख्नु होला. त्योभन्दा अहिले तलै रहनुभएका जो हुनुहुन्छ उहाँले चाहिँ तपाईँले अक्षर मात्र गनेर, अक्षर गनेर र त्यसलाई रदीप र काफिया मिलाएर लेख्न सक्नुभयो भने गजल गजल हुन्छ. र तपाईँ जति लेख्नुहुन्छ त्यति त्यसलाई सुधार गर्ने कोसिस गर्नुहोला, धेरै लेख्नुहोला, धेरै लेखेको मध्ये चाहिँ एउटा अवश्य पनि राम्रो हुनेछ.
यो समयमा हामी तपाईँकै आवाजमा एउटा गजल सुन्छौँ, धेरै समय छैन,
छोटो गजल छ तर अलिकति देशप्रेममा लेखेको हुनाले गजल वाचन गर्ने अनुमति चाहन्छु. अब देशको एउटा लय हुनुपर्छ, अब देशको एउटा लय हुनुपर्छ, अवनतिलाई उन्नतिको भए हुनुपर्छ. अब देशको एउटा लय हुनुपर्छ, अवनतिलाई उन्नतिको भए हुनुपर्छ. दार्ने हार्ने र मार्नेकै भिड बढिरहेछ यहाँ, दार्ने हार्ने र मार्नेकै भिड बढिरहेछ. जिउँदो शान्ति र सुशासनको तय हुनुपर्छ, अवनतिलाई उन्नतिको भए हुनुपर्छ. अब देशको एउटा लय हुनुपर्छ. कहिलेसम्म हारिरहन्छ यो देश, कहिलेसम्म हारिरहन्छ यो देश. सदाको लागि अब देशको जय हुनुपर्छ, अवनतिलाई उन्नतिको भय हुनुपर्छ. अब त देशको एउटा लय हुनुपर्छ, अवनतिलाई उन्नतिको भय हुनुपर्छ.
अवश्य पनि रदीफ अनि काफिया मिलेको गजल तपाईँले वाचन गरिसक्नु भएको छ. सामान्यतया रदीफ कुन हो अनि काफिया कुन हो यति मात्र चिनाइदिनु अहिले छोटोमा.
अब देशको एउटा लय हुनुपर्छ, अब नतिला उन्नतिको भय हुनुपर्छ. जहाँ हामीले लय ल्याएका छौँ र लय पहिलो हरपमा छ र हामीले भय ल्याएका छौँ, यो लयसँग भय यसरी मिलेको छ. यसलाई काफिया हामीले काफियाको रूपमा लिएका छौँ र हुनुपर्छ प्रत्येकको पछाडि पछाडि हामीले जोड्दै आएका छौँ र यसलाई हामी रदीपको रूपमा लिन्छौँ. र यसमा चाहिँ लय हुनुपर्छ, भय हुनुपर्छ, तय हुनुपर्छ र जय हुनुपर्छ. यो जय तय भय र लय चाहिँ काफियाको रूपमा आएको छ भने हुनुपर्छ चाहिँ प्रत्येकको पछाडि रदीपको रूपमा आएको छ.
जो भर्खर लेख्दै हुनुहुन्छ उहाँहरू स्पष्ट रूपमा बुझ्नु भएको छ। यति भए सामान्यतया गजल भयो भएन तपाईँले आफूले लेख्ने रचनाहरू आफै चिन्न सक्नुहुनेछ। हामी कार्यक्रमको अन्तिम समयमा छौँ, अझै पनि सुन्ने रहर छ, हामी फेरि मुक्तक सवाल जवाफतिरै लागौ।
तिमीले मनमा आश जगायो, तिमीले मनमा आश जगायो, तिमीले मनमा प्यास जगायो, कोही छ मेरो जिन्दगीमा पनि, कोही छ मेरो जिन्दगीमा पनि, तिमीले यस्तो आभास जगायो, तिमीले मनमा आश जगायो, तिमीले मनमा प्यास जगायो।
यस्तो लाग्छ अझै आश जगाऊ, यस्तो यस्तो लाग्छ अझै आश जगाऊ, तिम्रो त्यो मनमा प्यास जगाऊ, यस्तो लाग्छ अझै आश जगाऊ, तिम्रो त्यो मनमा प्यास जगाऊ, म छु पक्का तिम्रो जिन्दगीमा, म छु पक्का तिम्रो जिन्दगीमा, भन्ने तिमीमा आभास जगाऊ, भन्ने तिमीमा आभास जगाऊ।
प्रभु सरले एउटा चाहिँ साथीको सन्दर्भमा उहाँले एउटा सवाल चाहिँ दिनुहुनेछ र त्यसपछि हाम्रो जवाफ आउने।
म नि तिम्रो सधैँ साथी हुन सक्छु, म नि तिम्रो सधैँ साथी हुन सक्छु, साथी भन्दा अलि माथि हुन सक्छु, एक्लै छु र पो सहारा खोजिरहेछु, एक्लै एक्लै छु र पो सहारा खोजिरहेछु, भन प्रिय म तिम्रो छाती हुन सक्छु, म नि तिम्रो साथी हुन सक्छु।
तिमी सधैँ मेरो असल साथी बन्न सक्छौ, तिमी सधैँ मेरो असल साथी बन्न सक्छौ, साथी भन्दा अलि धेरै माथि बन्न सक्छौ, तिमीलाई सम्झी धड्किने मुटु छ एक यहाँ, तिमीलाई सम्झी धड्किने मुटु छ एक यहाँ, त्यही मुटुमा बास बस्ने छाती बन्न सक्छौ, तिमी सधैँ मेरो असल साथी बन्न सक्छौ, साथी भन्दा अलि धेरै माथि बन्न सक्छौ।
हामीहरू मुक्तक सवाल जवाफमा छौँ, यतिखेर कल्पना प्रकृति र मले तयार गरेका केही मुक्तक सवाल जवाफहरू यहाँहरूको बिचमा प्रस्तुत गरिरहेका छौँ। यो अवसर जुराइदिनु भएको छ हाम्रो प्रजुल सरले, म प्रति आभारी पनि छु, र हामीले लेखेका मुक्तकका सवाल जवाफमा केही कमी कमजोरी, केही सुधार गर्नुपर्ने कुराहरू छन् भने यहाँहरूको सुझाव सल्लाहलाई हामी सुधारी गर्नेछौँ, र त्यो सुझाव सल्लाहलाई लिएर हाम्रा यो सवाल जवाफको पाटोलाई मुक्तको एउटा फरक पाटोको रूपमा र उसमा अगाडि बढाउने कोसिस पनि गर्नेछौँ। र सवाल जवाफकै क्रममा फेरि अर्को प्रश्न गर्दै हुनुहुन्छ कल्पना मिसले, प्रश्न गर्नुहुनेछ, त्यसपछि म जवाफ दिनेछु।
साँच्चीकै हाँसोहरू झरेर गए, साँच्चीकै हाँसोहरू झरेर गए, निराशाले खुसीहरू हरेर गए, तिमी छिट्टै आउँछु भनेका थियौ, तिमी छिट्टै आउँछु भनेका थियौ, बाटो हेर्दा हेर्दै आशाहरू मरेर गए, साँच्चीकै हाँसोहरू झरेर गए, निराशाले खुसीहरू हरेर गए।
नमार्नु प्रिय मनमा आशा म फर्किआउनेछु, नमार्नु प्रिय मनमा आशा म फर्किआउनेछु, निराशा चिर्न ती खुसीहरू बोकेर ल्याउनेछु, नमार्नु प्रिय मनमा आशा म फर्किआउनेछु, निराशा चिर्न ती खुसीहरू बोकेर ल्याउनेछु, भनेको जस्तो भएन प्रिय म थिए बन्धनमा, भनेको जस्तो भएन प्रिय म थिए बन्धनमा, उम्केर आउँछु जसरी पनि तिमीमा छाउनेछु, नमार्नु प्रिय मनमा आशा म फर्किआउनेछु, निराशा चिर्न ती खुसीहरू बोकेर ल्याउनेछु।
जहिलेदेखि तिमीसँग गफ हुन थाल्यो, जहिलेदेखि तिमीसँग गफ हुन थाल्यो, यस्तो लाग्थ्यो खुसीहरू थप हुन थाल्यो, सिसासरी हाँसो खुसी चर्किएर गयो, सिसासरी हाँसो खुसी चर्किएर गयो, जबदेखि तिम्रो फोन अफ हुन थाल्यो, जहिलेदेखि तिमीसँग गफ हुन थाल्यो, यस्तो लाग्थ्यो खुसीहरू थप हुन थाल्यो।
ती मुना र मदनसँग फोन थिएन, ती मुना र मदनसँग फोन थिएन, एक अर्को भन्दा बाहिर मन थिएन, ती मुना र मदनसँग फोन थिएन, एक अर्को भन्दा बाहिर मन थिएन, माया भन्ने चिज मनभित्र हुनुपर्छ, माया भन्ने चिज मनभित्र हुनुपर्छ, लोभ लाग्दो तीसँग बाह्य तन थिएन, ती मुना र मदनसँग फोन थिएन, एक अर्को भन्दा बाहिर मन थिएन। अब हामी अन्तिम अन्तिम चरणमा छौँ र मुक्तक सवाल जवाफको क्रममा हामी रामेछापको मन्थलीमा बसेर 5-6 वर्षको समय साहित्यिक गतिविधिहरूमा सँगै रहेर बितायौँ र यहाँबाट टाढा भएर गएपछि काठमाडौँ पुगे, काठमाडौँ पुगेपछि उहाँले यहाँबाट सोध्नुभयो, त्यो सोधेको प्रश्नको रूपमा यहाँले प्रश्न खडा गर्नुभएको छ र मैले त्यहाँ पुगेको र उहाँलाई दिएको जवाफको रूपमा यो अन्तिम मुक्तक सवाल जवाफ तपाईँहरूको बिचमा प्रस्तुत गर्छ।
म सन्चै छु सुनाउनु उताको हालखबर, म सन्चै छु सुनाउनु उताको हालखबर, कति भिन्न रहेछ यो गाउँ र त्यो सहर, म सन्चै छु सुनाउनु उताको हालखबर, कति भिन्न रहेछ यो गाउँ र त्यो सहर, खुसीहरू कति फुले आशाहरू कति डुले, खुसीहरू कति फुले आशाहरू कति डुले, सुख दुःख सङ्घर्षमा कहाँ पुग्यो मनको रहर, म सन्चै छु सुनाउनु उताको हालखबर, कति भिन्न रहेछ यो गाउँ र त्यो सहर।
उहाँको यो प्रश्नमा मेरो जवाफ यस्तो छ, सङ्घर्षले मात्र सहरमा फलेको छ जिन्दगी, संघर्षले मात्र सहरमा फलेको छ जिन्दगी, तिम्रै यादले दुःखहरू छलेको छ जिन्दगी। संघर्षले मात्र सहरमा फलेको छ जिन्दगी, तिम्रै यादले दुःखहरू छलेको छ जिन्दगी। खुसी र आशाहरू दिन अनि रात जस्तै हुन्, खुसी र आशाहरू त दिन अनि रात जस्तै हुन्। राम्रै छ राम्रैसँग चलेको छ जिन्दगी, राम्रै छ राम्रैसँग चलेको छ जिन्दगी।
जिन्दगी राम्रोसँग चलेको छ बताउँदै हुनुहुन्थ्यो। सङ्घर्षका कुराहरू धेरै थिए, सङ्घर्षभित्र दुःखहरू पनि छन् होला, तथापि पनि आफ्नो मनलाई दह्रो बनाउनु भएको छ, आफ्ना मनहरूलाई सन्तुष्टि बनाउनु भएको छ। अझै तपाईँहरूका जिन्दगीका कुराहरू खोतालने रहर, तर यो 45 मिनटको अवधिमा कुराकानी गर्न सकिएन। कुराकानी भन्दा पनि सवाल जवाफतिर लागेमा अन्तिम क्षणमा छु। धेरै कुराहरू छन् छन् त, तर पनि विशेष गरी श्रोताहरूलाई भन्नै पर्ने कुरा तपाईँको के छ? राखिदिनुहोस् न।
खासै त्यस्तो भनिरहनु पर्ने धेरै कुरा त छैन, र पनि अब यहाँलाई जानकारी नै भइसक्यो। हामीले प्रभु सर र मेरो चाहिँ गजल भन्दा अगाडि मुक्तक संग्रहको सवाल जवाफ आउँदैछ, यो छिट्टै नै हामी चाहिँ यहाँ समक्ष ल्याउने भन्ने सोचिरहेका छौँ। लगभग हामी सम्भवतः नयाँ वर्षसम्ममा यसलाई कृतिको रूपमा ल्याउने कि भन्ने चाहिँ हाम्रो योजना छ। यहाँहरूले हाम्रो चाहिँ कार्यक्रममा जसरी चाहिँ मुक्तकहरू सुन्नुहुन्थ्यो, त्यसरी चाहिँ अब कृतिको रूपलाई पनि स्वीकार गरिदिनुहुनेछ, माया गरिदिनुहुनेछ भन्ने चाहिँ हामीले आशा गरेका छौँ। र त्यसमा चाहिँ यहाँहरूले थप सल्लाह सुझाव र हामीलाई पृष्ठपोषण दिनुहुनेछ भन्ने पनि हामीले आशा गरेका छौँ। र हामी यो पहिलो कृति हो, हाम्रो सवाल जवाफ हुनेछ, र हामी यसमा चाहिँ धेरै कुराहरू सिकेका कुराहरू नै हुनेछन्, र योभन्दा पछाडि हामी अझै पनि यसलाई चाहिँ सुधारेर लाउने चाहिँ प्रयास गर्नेछौँ। रामेछापको साहित्यिक माहौलमा जति पनि साथीहरू भेटिनुभयो, छुटिनुभयो, सवाल जवाफ मुक्तकमा छौँ, र पछि हामी गजल पनि सवाल जवाफमा ल्याउने भन्ने सोच्दैछौँ। रामेछापको साहित्यिक माहौल त्यति धेरै अहिले चर्चामा छैन, त्यसैले पनि रामेछापको साहित्यिक माहौललाई हेरेर नयाँ स्रष्टाहरूले पनि राम्रोसँग लेख्नुहुनेछ, पढ्नुहुनेछ, र त्यसलाई अध्ययन गरेर मात्र लेख्नुहुनेछ भन्ने चाहिँ हाम्रो आशा रहेको छ। र हामी पनि अझै धेरै नै गर्न बाँकी छ, पढ्दैछौँ र लेख्दैछौँ। अन्तिममा म रामेछापको साहित्यिक माहौल जो बनाउन सहयोग गर्नुभयो, जो अग्र स्रष्टाहरू हुनुहुन्छ, उहाँलाई पनि सम्झिन चाहन्छु।
यहाँ कार्यक्रममा सहभागी बन्नुभयो, तपाईँलाई सल्लाह सुझाव सँगसँगै हौसला प्रदान गर्ने धेरै श्रोताहरू हुनुहुन्छ, कसरी सम्पर्क गर्न सक्नुहुन्छ नि उहाँहरूले तपाईँलाई?
मलाई सम्पर्क गर्न चाहनुहुने साथीहरूले फेसबुकमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। फेसबुकमा चाहिँ facebook.com/kalpana.prakriti हालेर उहाँहरूले चाहिँ मसँग साथी बन्न सक्नुहुनेछ। त्यसै गरी मेरो इमेल ठेगाना पनि छ tamang.kalpana@gmail.com पनि सम्पर्क गर्न सक्नुहुन्छ, र सँगसँगै मेरो मोबाइल नम्बर छ 98540405551 पनि सम्पर्क गर्न सक्नुहुनेछ।
प्रभुजी, तपाईँलाई पनि धेरै कुराहरू मन लागेको छ भन्न, तर समयको सीमा छोटो छ। यो अवधिमा रेडियो सुनेर बसिरहनु हुने साहित्यिक मनहरू हुनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
यो अवसर जुटाइदिनु भयो, यो अवसर जुटाइदिनु भयो। कार्यक्रम सञ्चालक प्रज्वल पौडेल प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु कल्पना मिसको तर्फबाट। सँगै हामीले केही समयदेखि एउटा अभ्यास पनि गरिरहेका छौँ र लेखिरहेका छौँ, र यो कुरा जसरी आज श्रोताहरूको बीचमा पुर्याउने अवसर दिनुभयो, रेडियो रामेछाप र तपाईँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र अब कल्पना मिसले अघि धेरै कुराहरू भनिसक्नु पनि भएको छ, एउटा प्रयास गरिरहेछौँ, यो पहिलो प्रयास हो, पहिलो प्रयास कस्तो हुन्छ, सुझाव सल्लाहको हामी सदैव अपेक्षा गरि नै रहनेछौँ। आज जति मुक्तकहरू सवाल जवाफको रूपमा हामीले सुनायौँ, ती मुक्तकका सवाल जवाफहरू सुन्दै गर्दा यहाँलाई कृतिको रूपमा ल्याउँदा कस्तो लाग्छ, अथवा कृतिको रूपमा हामीले तपाईँहरूको पाठक समक्ष पुर्याउँदा यो कृतिको रूपमा आउँदाखेरि चाहिँ कस्तो होला भन्ने तपाईँलाई लाग्छ, त्यसको पनि सुझाव सल्लाह र प्रतिक्रियाको अपेक्षा चाहन्छौँ। र यसमा हाम्रा अग्रज स्रष्टाहरू, अग्रज व्यक्तित्वहरू जसले पनि हामीलाई सुझाव सल्लाह पटक बेला बेलामा दिइरहनु भएको पनि छ। लेख्ने कुरा भनेको हामीले मनदेखि लेखिरहेका छौँ, सकेसम्म राम्रो होस् भन्ने हिसाबले लेखिरहेका छौँ। यो राम्रो हुन पनि सक्छ, तपाईँहरूको नजरमा कस्तो हुन्छ त्यो तपाईँहरूको मूल्याङ्कन गर्ने हामीले चाहिँ यो कृति तपाईँहरूको हातमा दिइसके पछाडि त्यो कृति तपाईँको हुन्छ, र तपाईँलाई राम्रो लाग्छ नराम्रो लाग्छ कस्तो लाग्छ त्यसको सुझाव सल्लाह र प्रतिक्रिया त्यहाँले दिनुहुनेछ। आजको यो बसाई योभन्दा पछाडि हामी सम्भवतः कृति आइसके पछाडिको बसाईमा फेरि प्रज्वलसँग रहनेछौँ सम्भवतः। हामी त्यो आशा पनि गर्न चाहन्छौँ। र यतिखेरसम्म रेडियो सुनिदिनु भयो, हाम्रो यो संवादलाई सुनिदिनु भयो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया पठाइदिनु होला। मलाई फेसबुक आइडीबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ, प्रभु विवशमा टाइप गर्नुभयो भने। अनि त्यसपछि मेरो इमेल एड्रेसमा चाहिँ प्रभु विवश 45@gmail.com त्यो इमेल आइडीबाट नै सम्पर्क गर्न सक्नुहुनेछ। र मेरो मोबाइल नम्बर त्यसमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ, 98444309 तपाईँहरूले सम्पर्क गरेर सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ। कोही नवसर्जक हुनुहुनेछ, हामीले केही सिकाउन सक्छौँ भने कोही सिक्न चाहनेहरूको लागि पनि यो ढोका खुल्ला छ। हामीले जानेको कुरा सिकाउँछौँ र अझै धेरै सिक्दैछौँ, सिक्ने कुरा कहिले सकिँदैन। यो अथाह सागर हो, भर्खर हामी प्रवेश मात्र गरेका छौँ, यसको भित्री सतहमा पुग्न त अझै बाँकी छ। हामी प्रयास गरिरहेका छौँ, यहाँ आशा छ, यहाँहरूले हामीले गरेका सृजनाहरूलाई माया गरिदिनुहुनेछ। माया गरिदिनुहुनेछको अर्थ हाम्रा गल्ती कमी कमजोरीलाई सच्याउनका लागि प्रतिक्रिया र टिप्पणीहरू दिनुहुनेछ। राम्रै छ भने प्रेरणा र उत्साह हौसला दिनुहुनेछ भन्ने अपेक्षा गर्छ।
अवश्य पनि सबैको मनलाई आनन्दित अनि भाव विभोर तुलाउने एउटा सशक्त कला हो साहित्य। यो क्षेत्रमा लाग्नु भएको छ, योजनाहरू पनि सुनाइसक्नु भएको छ। तपाईँहरूका योजनाहरू सफल रहन् म शुभकामना दिन चाहन्छु, र तपाईँहरूले कृति निकालेपछि एक प्रति मसामो पनि आइपुग्छ भन्ने अपेक्षा राखेको छु। फेरि तपाईँहरूलाई यसै गरी जमघट गराउने वातावरण सिर्जना गर्नेछु। यो सँगसँगै विदा माग्नु पर्ने समय भइसकेको छ। कार्यक्रममा सहभागी बनिदिनु भएकोमा सिन्धुली शीतलपाटी का प्रभु विवश अनि मन्थली नगरपालिका सालुकी स्रष्टा कल्पना प्रकृति दुवै जनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। श्रोता मित्र, स्मृतिका पाना कार्यक्रमको आजको श्रृंखला कस्तो लाग्यो? सल्लाह सुझाव सम्प्रेषण गर्न नभुल्नु होला। जसको लागि कार्यक्रमको ठेगाना रहेको छ, कार्यक्रम स्मृतिका पाना, रेडियो रामेछाप सामुदायिक एफएम 95.8 MHz मन्थली रामेछाप। साथै इमेल आइडी prajwal.smritikapana@gmail.com रहेको छ। यति बेलासम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण साहित्य अनुरागी मित्रहरूलाई पनि विशेष धन्यवाद दिँदै आजको बसाईबाट कार्यक्रममा सहभागी बन्नुभएको कल्पना प्रकृति प्रभु विवशसँगै म प्रज्वल पौडेल पनि बिदा हुन्छु। हवस् त, नमस्ते। तपाईँको यो साता सृजनात्मक रहोस्। शुभरात्रि साहित्यिक जदौ।
केश झरेर फूल रु अनुहार छेकियो, केश झरेर फूल रु अनुहार छेकियो, केश झरेर फूल रु अनुहार छेकियो। त्यसैले त तिमीलाई क्या दाम देखियो, त्यसैले त तिमीलाई क्या दाम देखियो, केश झरेर फूल रु अनुहार छे। कवि तिमी मेरी प्यारी कविता, माँ कवि तिमी मेरी प्यारी कविता, बुलबुल झरे के दृश्य गजल माँ समेटियो, बुलबुल झरे के दृश्य गजल माँ समेटियो, परसों वर्षा कटई दृश्य